आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
उनको यादमा आउँदैछु हे प्रभु तिम्रो घरैमा, आउँदैछु हे प्रभु तिम्रो घरैमा।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रेरित 15 अध्यायबाट बाइबल अध्ययन गर्न आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी मुख्य कुरा देख्नेछौ, यरूशलेमको परिषद। अहिले पाउल र बर्नबासले पहिलो सुसमाचार यात्रा पूरा गरिसके र पहिलो सुसमाचार यात्रामा गलाती प्रदेशमा तिनीहरूले समापन गरेका मण्डलीहरू 100% अन्य जातिहरू थिए र मण्डलीले यसको पहिलो महान संकष्टको सामना गर्दछन्। यहुदियामा धेरै यहुदी विश्वासीहरू फरिसीहरू थिए, जसले मोसाइक व्यवस्थाको छोड्न वा त्याग्न चाहँदैनथे। तिनीहरूले दावी गरे वा हट गरे कि अन्य जाति विश्वासीहरू पनि मूसाको व्यवस्थाद्वारा मण्डलीमा आउनै पर्छ। वास्तवमा तिनीहरूले विश्वास गर्छन् कि अन्य जातिहरू तबसम्म उद्धार पाउने छैनन् जबसम्म तिनीहरू खतना हुँदैनन्। अहिले यो विवाद वा कलह यरूशलेमको मण्डलीमा सम्म पुग्दछ। अहिले प्रेरितहरूले यसको मिलाउनै पर्छ, कुन कुराको चाहिँ मण्डलीले लिने स्वीकार गर्ने। त्यसकारण यरूशलेममा यो पहिलो मण्डली परिषदको यो मामलाको मिलाउन राखिएको थियो। त सबभन्दा पहिले देख्नेछौ खतनाको प्रश्न। प्रेरित 15:1 भनिएको छ, अब कोही मानिसहरूले यहुदियाबाट एन्तियोकियामा आएर भाइहरूलाई यस्तो शिक्षा दिन लागे, तिमीहरू मूसाको रीति अनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्ने छैन। यो मामलाको वा मुद्दाको गाँठी कुरा हो। यहाँ हामी साधारण प्रश्न देख्दैनौ, अर्थात खतना हुनु पर्छ वा हुनु पर्दैन, मासु खाने या नखाने सम्बन्धमा, यसको विषयमा कुनै प्रश्न छैन। तर यहाँ खास प्रश्न यो छ कि के उद्धार पाउनको निम्ति यी कुराहरू गर्नै पर्छ त। अहिले हामी तिनीहरूको समस्याको अलिकति गहिरो वा गहिराईतिर जाउँ। भनिएको छ, अब कोही मानिसहरूले यहुदियाबाट एन्तियोकियामा आए भाइहरूलाई यस्तो शिक्षा दिन लागे, तिमीहरू मूसाको रीति अनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्ने छैन। अनि दुई पदमा, तब पाउल र बर्नबासको तिनीहरूसँग धेरै मतभेद र वाद विवाद भएपछि त्यहाँका भाइहरूले पाउल र बर्नबास र अरू कतिजनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र एल्डरहरू कहाँ यरूशलेम जानलाई नियुक्त गरे। मित्र, यो बहस निकै गरम खालको थियो। हामीले यो कुराको महसुस गर्नुपर्छ कि यो सभामा वास्तविक सवाल उठाएको कुरा चाहिँ सुसमाचारको सम्बन्धमा हो। गलातीहरूलाई लेखिएको पत्रले हामीलाई यो सभाको पूर्ण स्पष्टीकरण दिन्छ। नयाँ नियममा सुसमाचार दुई अर्थहरूमा प्रयोग गरिएको छ। सबभन्दा पहिले त्यहाँ सुसमाचारहरूको तथ्यहरू वा सत्यताहरू हुन्छन्। यिनीहरू पूर्ण रूपले आधारभूत वा मूलभूत हुन्। पाउले ती तथ्यहरूलाई पहिलो कोरिन्थी 15:1-5 पदमा दिन्छन्। यो सुसमाचारको तथ्यहरू प्रभु येशूको मृत्यु, दफनाई र पुनरुत्थान हो। भनिएको छ, ए भाइयो, म तिमीहरूलाई त्यही सुसमाचार बताउँछु जो मैले तिमीहरूलाई प्रचार गरेथे, तिमीहरूले पनि ग्रहण पनि गरेथ्यौ, जसमा तिमीहरू अडेका पनि छौ। मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारमा रहिरह्यो भने र तिमीहरूले व्यर्थमा विश्वास गरेनौ भने तिमीहरूको उद्धार पनि हुनेछ, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट हाम्रो पापको निम्ति मरे गाडी र धर्मशास्त्रकै अनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान पनि भयो। उहाँ केफास कहाँ अनि 12 जना कहाँ देखा पर्नुभयो। मित्र, यिनीहरू चाहिँ सुसमाचारका तथ्यहरू हुन् र तिनीहरूले प्रभु येशु ख्रिष्टको व्यक्तिसँग सम्बन्ध राख्छ। म पहिलो कोरिन्थी 15:15-17 पद पनि पढिदिन्छु। यहाँ भनिएको छ, हामी परमेश्वरका झुट्टा साक्षी ठहरिन्छौं किनभने हामीले परमेश्वरको विषयमा उहाँले ख्रिष्टलाई ब्योताउनु भयो भन्ने गवाही दिएका थियौं। मरेकाहरू नबित्याउने भए त उहाँलाई परमेश्वरले ब्योताउनु भएन। यदि मरेकाहरू नबित्याउने भए त ख्रिष्ट पनि ब्योताउनु भएन। ख्रिष्ट नबित्याउनु भएको भए तिनीहरूको वा तिमीहरूको विश्वास व्यर्थ हुन्छ। तिमीहरू अझसम्म आफ्ना पापमै मर्दछौ वा अझसम्म आफ्नै पापमा छँदैछौ। तर परमेश्वरलाई धन्यवाद होस्, पहिलो कोरिन्थी 15:20 पदले भन्छ, तर अब मनहरूमा पहिलो फल भएर ख्रिष्ट मरेकाहरूबाट ब्योताउनु भएको छ। मित्र, सुसमाचारका तथ्यहरू येशू ख्रिष्टको मृत्यु, दफनाई र तेस्रो दिनमा पुनरुत्थान हो। अनि सुसमाचारको दोस्रो अर्थ हो तथ्यहरूको अर्थ खुलाई, अनि यो नै अर्थ खुलाई जुन गलातीका विश्वासीहरूलाई लेखिएको पत्रमा आधारभूत सत्यता हो। यही नै यरुसलेममा यो पहिलो परिषदमा सम्पूर्ण मुद्दाको मूल गाँठो हो। यसरी सुसमाचार पनि यो तथ्यमा निर्भर गर्दछ जुन पाउल गलाती 3:22 पदमा भन्छन्, तापनि येशु ख्रिष्ट माथिको विश्वासको प्रतिज्ञा विश्वास गर्नेहरूलाई मिलोस् भनेर नै धर्मशास्त्रले सबै कुराहरूलाई पापको अधीन थुनेर राखेको छ। मित्र, त उद्धार पाउनलाई के गर्नुपर्छ त? केही पनि न धेरै न कम काम गर्नुपर्छ। यसको लागि विश्वास गर्न सिवाय फेरि गलाती 2:15-16 पदमा पाउल भन्छन्, हामी स्वभावैले यहुदी भएर अन्य जाति जस्ता पापी होइनौ, तापनि येशु ख्रिष्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासीले धर्मी ठहरयौंला भनेर येशु ख्रिष्ट माथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाको कर्मबाट त कोही मानिस धर्मी ठहरिँदैन र ठहरिन सक्दैन। मित्र, यो नै देख्नलाई महत्वपूर्ण कुरा हो। त्यस दिनको यहुदी धर्म वा मसक व्यवस्थाको मान्ने ख्रिस्टियनहरू आजका लिबरल वा स्वतन्त्र विचारवादीहरूबाट अलग भिन्नै थिए। लिबरलहरू सुसमाचारको तथ्यहरूको वास्तवमा इन्कार गर्छन्। तिनीहरूले ख्रिष्टको शारीरिक पुनरुत्थानको इन्कार गर्छन्। कोही कोहीहरू त यतिसम्म भन्छन् कि प्रभु येशु ख्रिष्ट केवल काल्पनिक व्यक्ति मात्र हुन्, तिनी कहिले पनि यो संसारमा थिएनन् र कहिले पनि मरेका थिएनन्, अनि धेरै जसो चाहिँ यदि यतिसम्म यस्तो हदसम्म गएर इतिहासलाई खारिज गर्न चाहँदैनन्, किनकि प्रभु येशुको मृत्यु दफन पुनरुत्थान ऐतिहासिक तथ्य हो। तर तिनीहरू येशु ख्रिष्ट हाम्रा पापहरूको लागि मर्नुभयो भन्ने तथ्यमा इन्कार गर्छन्। पहिलो शताब्दीमा यहुदी मत मान्ने ती मानिसहरूको वा मानिसहरूले सुसमाचारको तथ्यहरूको इन्कार गरेनन्, किनकि त्यहाँ प्रशस्तै गवाहहरू थिए। पाउल भन्छन् कि 500 भन्दा धेरैले एक समयमा पुनरुत्थित ख्रिष्टलाई देखे। मित्र, यदि तपाईँले 500 जना कुनै पनि अदालतमा गवाहको रूपमा पाउनुहुन्छ भने तपाईँ आफ्नो मुद्दाको जित्नुहुन्छ। उही समयमा प्रेतहरू पुनरुत्थित येशुको गवाहहरू थिए। तिनीहरू त्यहाँ गवाही दिनलाई थिए। ती यहुदी मत मान्नेहरूद्वारा खास प्रश्न वा सवाल सुसमाचारका ती तथ्यहरूको सम्बन्धमा थिएन। विवाद वा कलह चाहिँ ती तथ्यहरूको अर्थ खुलाईमाथि उठ्यो। तपाईँको निम्ति ख्रिष्टले क्रुसमा के गर्नुभयो? के ख्रिष्टको काम तपाईँलाई उद्धार दिन पर्याप्त छ? वा उद्धार पाउन वा मुक्ति पाउन तपाईँ केही धार्मिक कृत्य संस्कारहरू वा केही अन्य कुराहरूद्वारा जान्नुपर्दछ वा व्यवस्थाको पालन गर्नै पर्छ? यही नै प्रश्नहरू तिनीहरू सोधिरहेका छन्। अहिले 15 फर्कौं, 1-2 पदमा भनिएको छ, अब कोही मानिसहरूले यहुदियाबाट अन्तियोकियामा आएर भाइहरूलाई यस्तो शिक्षा दिन लागे, तिमीहरू मूसाको रीति अनुसार खत्न भएनौ भने त तिमीहरूका उद्धार हुन सक्दैन। तब पाउल र बर्नबासको तिनीहरूसँग धेरै मतभेद र वाद विवाद भएपछि त्यहाँका भाइहरूले पाउल र बर्नबास र अरू कतिजनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेतहरू र एल्डरहरू कहाँ यरुसलेम जानलाई नियुक्त गरे। अनि 3-4 भनिएको छ, मण्डलीका सदस्यहरूले तिनीहरूलाई त्यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्य जातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्तार सुनाए। यस खबरले त्यहाँका भाइहरूलाई अत्यन्त आनन्दित भए। जब तिनीहरू यरुसलेम आइपुगे तब तिनीहरूलाई मण्डली प्रेतहरू र एल्डरहरूले स्वागत गरे र परमेश्वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्यहाँ दिए। पाउल र बर्नबासले यरुसलेमको मण्डलीलाई रिपोर्ट दिन्छन् जसरी तिनीहरूले अन्तियोकियामा मण्डलीलाई दिएका थिए। उनीहरू तिनीहरूलाई भन्छन्, हामीले सुसमाचार प्रचार गरिसकेका छौं र गलाती प्रदेशमा थुप्रै पुरूष र स्त्रीहरूले ख्रिष्टमा विश्वास गरिसकेका छन्। तिनीहरू मूसक व्यवस्थाको बारेमा केही पनि जान्दैनन्। तिनीहरूले ख्रिष्टलाई विश्वास गरे र उद्धार पाए। 5 भनिएको छ, 5 तब फरिसी दलका कतिपय विश्वास गर्नेहरूले उभिएर भने, अन्य जातिहरूको खतना हुनु र तिनीहरूलाई मूसकको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ। हेर्नुहोस् त, तिनीहरू सुसमाचारमा केही कुरा थप्न चाहन्छन्। मित्रहरू, जब तपाईँ सुसमाचारमा केही कुराहरू थप्नुहुन्छ, तपाईँसँग कति पनि सुसमाचार हुँदैन बरु धर्मशास्त्र। तपाईँसँग कति पनि येशु ख्रिष्टको सुसमाचार हुने छैन। तपाईँले ख्रिष्ट येशु कहाँ पुग्नलाई बनाउन सक्ने प्रयत्न नै विश्वासद्वारा हो। हामी सबै उहाँका विश्वासद्वारा आउनुपर्छ। उहाँले यो बाहेक हामीलाई अरू कुनै माध्यमबाट उहाँका आउन दिनुहुन्न। अन्य ठाउँबाट आउने काम व्यर्थको छ। योहन्ना 14:6 पदमा येशु प्रभुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, कोही पनि पिताका मद्वारा बाहेक आउन सक्दैन। मित्र, परमेश्वरले आज घुमेको संसारलाई सोध्ने एउटा प्रश्न छ, मेरो पुत्र येशु प्रति तिमीहरूको प्रतिक्रिया कस्तो छ जो तिमीहरूको पापको निम्ति मर्यो। परमेश्वर हामीलाई केही सन्डे स्कूलको पाठ दिएर यो भन्नुहुन्न, ए मेरो छोरा, ए मेरो छोरी, वा म तिमीहरू असल केटाकेटी भएको चाहन्छु, म तिमीहरू चर्चमा मण्डलीमा आएको चाहन्छु, म चाहन्छु त्यो फल्ना फल्ना धर्मविधि धार्मिक कृत्य कर्मकाण्डहरूको पालन गरेको। मित्र, यस किसिमको शिक्षा मृतक वा मरे तुल्य निर्जीव धर्म हो। परमेश्वर भनिरहनु भएको छ, मेरो पुत्र येशु तिम्रो निम्ति मर्यो, तिमी उससँग प्रतिक्रियामा के गर्छौ, प्रति जवाबमा कस्तो उसलाई जवाब दिन्छौ। यो प्रश्नको उत्तरले तपाईँको अनन्त भाग्यको निदो गर्नेछ। यही नै मुद्दाको यरुसलेम परिषदमा छलफल गरियो। छ पदमा भनिएको छ, यस विषयमा सोच विचार गर्नलाई प्रेतहरू र एल्डरहरू भेला भए। हेर्नुहोस्, आगे अगाडि हामी देख्छौ परिषदको निर्णय। प्रेतहरू र अगुवाहरू यो विषयमा छलफल गर्न त्यहाँ भेला भए। छलफल गरम गरमी खालको थियो र निर्णय बनाउन अति नै आवश्यक थियो। र सिमोन पत्रुसले आफ्नो निर्णयको सबभन्दा पहिले व्यक्त गरे। सात पदमा भनिएको छ, सात पदमा, निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, भाइ हो, तपाईहरूलाई थाहै छ शुरूका दिनहरूमा कसरी परमेश्वरले मेरो मुखबाट अन्य जातिहरूले सुसमाचारको वचन सुनन् र विश्वास गरून् भनी तिमीहरूका बीचबाट मलाई चुन्नुभयो। अमित्र, सभामा उभिन्दा पत्रुसले त्यहाँ भएका मानिसहरूलाई कसरी परमेश्वरले तिनलाई कर्नेलियस र उनका परिवारलाई सुसमाचार सुनाउन भनी आदेश गर्नुभएको थियो भनेर सम्झाए। पत्रुस गवाइदिन्छन् कि आज अन्य जातिहरूले उसको मुखबाट सुसमाचार सुनेर विश्वास गरेथे। तपाईँको तात्पर्य यो हो कि के तिनीहरू वास्तवमा उद्धार पाएका थिए? निश्चय नै तिनीहरू अनुग्रहद्वारा उद्धार पाएका थिए। पत्रुस स्वयंले सिक्नु परेको थियो कि उद्धार कुनै चीजको मासु खाने या नखाने कुराद्वारा निर्णयमा निर्णय गरिँदैन, निधो हुँदैन। उद्धार हाम्रो विश्राम दिनको पालन गराईमाथि आश्रित छैन, उद्धार अनुग्रहद्वारा प्रभु येशू ख्रीष्टमा विश्वासद्वारा हो। आठ नौ पदमा भनिएको छ, हृदयका कुरा जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिएर तिनीहरूलाई ग्रहण गरेको कुरा देखाउनुभयो। उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्नु भएन, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो। के पत्रुस यो भन्छन् कि परमेश्वरले तिनीहरूको हृदयहरू व्यवस्थाको पालनद्वारा शुद्ध पार्नुभयो? अहँ होइन। धर्म कृत्यहरूद्वारा जाने कामद्वारा? अहँ होइन। मण्डलीमा सदस्य भएर? अहँ होइन, तर विश्वासद्वारा। पत्रुसले भने, म कर्नेलियसको घरमा गए र मैले सुसमाचारको तथ्यहरूको तिनलाई दिए, तिनीहरूले विश्वास गरेर उद्धार पाए। पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो जसरी यरुसलेममा हामीमाथि आउनुभएको थियो। मेरो मित्र, उद्धारको केवल एउटै बाटो छ, यो ख्रिष्टमा विश्वासद्वारा हो। तपाईँले आफ्ना उद्धारको निम्ति अन्य कामहरू गर्नु पर्दैन। यो सम्पूर्ण काम ख्रिष्टले 2000 वर्ष पहिले नै गरिसक्नुभयो। परमेश्वरले तपाईँलाई गर्नलाई सोध्न कुनै कुरा छैन, वा सोध्ने कुरा नै उहाँको पुत्र येशु ख्रिष्टलाई गर्नु हो विश्वास, जो तपाईँको पापको निम्ति मर्नुभएको थियो। मित्र, पत्रुसले कर्नेलियसको घरमा प्रचार गर्न जाँदा परमेश्वरले यहुदी र अन्य जाति विश्वासीहरूको बीचमा कुनै भेदभाव राख्नु भएन भन्ने कुरा सिकेका थिए। मानिसको जात वा कामबाट होइन, तर विश्वासद्वारा मात्र मानिस पवित्र र धर्मी ठहरेका हुन्छन्। दस पदमा भनिएको छ, दस पदमा, यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? यो जुवा न त हाम्रा पिता पुर्खाले न हामीले बोक्न सक्यौं। मित्र, पत्रुसले आफ्नो वक्तव्यमा आफ्नो राय प्रकट गरे। पत्रुसले भने, चेलाहरू अर्थात अन्य जाति विश्वासीहरूका कानमा यो जुवा अर्थात यहुदी व्यवस्था हालिदिनु हुँदैन, जुन जुवा न त हाम्रा पिता पुर्खाले न हामीले नै बोक्न सक्यौं। मित्र, यहुदी वा मोसाको व्यवस्था एक गहुङ्गो जुवा जस्तो थियो, किनभने त्यसमा गाभिएका मान्नुपर्ने सयौं साना साना धार्मिक विधानहरू थिए। फरिसीहरू बाहेक साधारण यहुदीहरूका लागि पनि त्यो व्यवस्था एउटा गरौं जुवा थियो। फरिसीहरूको विषयमा येशूले भन्नुभयो, तिनीहरूले गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काममा राखिदिन्छन्। तर पत्रुसले येशूको जुवा भारी होइन तर हलुको छ भनेर बताएका थिए। अब किन यहुदी ख्रिस्टियनहरूले नयाँ अन्य जाति ख्रिस्टियनहरूलाई यी अनावश्यक यहुदी धार्मिक विधानहरू मान्न लगाउने, जुन विधानहरू यहुदीहरू आफैले पनि सहन गर्न सकेनन्, बोक्न सकेनन्? एघार पदमा भनिएको छ, एघार पदमा, तर हामी विश्वास गर्दछौं कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं जसरी तिनीहरूले पनि पाएका छन्। मित्र, पत्रुस यहाँ निरन्तर आफ्नो
मन्तव्यलाई जारी राख्छन्। त्यसपछि पत्रुसले अति नै मुख्य कुरा भने, यहुदीहरू उही तरिकामा उद्धार पाउनुपर्छ जसरी अन्य जातिहरूले उद्धार पाएका छन्। मित्र, यो वास्तविकता आज धेरै परम्परा रीतिथिति मान्ने ख्रिस्टियनहरूले पनि बुझ्नु पर्दछ। 12 पदमा भनिएको छ, तब सभामा सबै चुप्प बसे अनि अन्य जातिहरूका बीचमा परमेश्वरले तिनीहरूद्वारा कस्ता चिन्हहरू आश्चर्य कर्महरू गर्नुभयो त्यसको बयान बर्नबास र पाउले गरे। उनीहरूले यो बयान सुने। पत्रुसले बोलिसकेपछि पाउल र बर्नबासले परमेश्वरले कसरी अन्य जातिहरूलाई विश्वासमा ल्याउनु भएको छ भनेर सबैलाई बताइदिए। यो कुरा चाहिँ यहुदीहरूलाई जस्तै परमेश्वरले अन्य जातिहरूलाई ग्रहण गर्नुभयो भन्ने कुराको अझै एउटै स्पष्ट प्रमाण थियो। 13-15 पदमा भनिएको छ, तिनीहरू बोलिसकेपछि याकुबले यसो भने, भाइ हो, मेरो कुरा सुन्नुहोस्। परमेश्वरले आफ्नै नाउँको निम्ति अन्य जातिहरूबाट एउटा जाति छान्ने कृपा गर्नुभयो भन्ने कुरो सिमोनले बताएका छन्। यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्छन् जस्तो लेखिएको छ, यी कुरा पछि म फर्कनेछु र दाउदको भत्केको वासस्थान फेरि बनाउनेछु, त्यसको भग्नावशेष म फेरि बनाइदिनेछु र त्यसलाई खड़ा गर्नेछु। मित्र, त्यति बेला येशुका भाइ याकुब यरुसलेममा भएको मण्डलीका मुख्य अगुवा थिए। याकुबले भने कि सिमोन अर्थात पत्रुसले भनेको कुरा पुरानो नियमका अगमवक्ताहरूले अगमबाणीसित पूरा मिलेको छ। मतलब पत्रुसको कुरामा याकुब पूर्ण रूपमा सहमत हुन्छन् कि कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जातिलाई लिन कृपा दृष्टि गर्नुभयो, अर्को शब्दमा उद्धार पाउने अवसर दिनुभयो। मित्र, के तपाईँ सोच्नुहुन्छ कि यो अनुग्रहको योग पुरानो नियमको शिक्षाको विपरीत छ? मलाई लाग्दैन। अनि अगमवक्ताहरूको वचन यससँग सहमत छ। अहिले याकुब आमोस 9:11-12 आफ्नो वचन उद्धृत गर्न आरम्भ गर्छन् र उद्धृतको क्रममा पत्रुस पद 16 पहिलो खण्डमा भन्छन्, यी कुरा पछि। यसको अर्थ के हो त? यी कुरा पछि के त? परमेश्वरले आफ्नो नाउँको निम्ति अन्य जातिहरू बोलाउन वा बोलाइसक्नु भएपछि आज परमेश्वर आफ्नो नाउँको खातिर व्यक्ति विशेषलाई बोलाइरहनु भएको छ। तिनीहरू मण्डलीको अर्थात विश्वासीहरूको शरीर वा बदनको एक भाग बन्दछन्। त्यो दिन आइरहेको छ जब परमेश्वरले आफ्नो मण्डली यो संसारबाट उठाउनुहुनेछ, जुनलाई हामी अंग्रेजीमा ऱ्याप्चर भन्छौ र नेपालीमा भन्दछौ स्वर्गीय यात्रा। यो चाहिँ परमेश्वरको योजना वा कार्यक्रम सूचीमा अर्को दोस्रो घटना हो। यो कुरा पछि अर्थात मण्डलीले यो पृथ्वी छोडेपछि 16 पदमा भनिएको छ, यी कुरा पछि म फर्कनेछु र दाउदको भत्केको वासस्थान फेरि बनाउनेछु, त्यसको भग्नावशेष म फेरि बनाइदिनेछु र त्यसलाई खड़ा गर्नेछु। मित्र, दाउदको भत्केको तम्बु छ, यसमा कुनै सन्देह छैन। दाउदको वंशबाट कोही पनि छैन। उसको शासनलाई दावी गर्ने व्यक्ति यस समयमा परमेश्वरको दाहिने बाहुलीमा मात्र हुनुहुन्छ। त परमेश्वर फेरि यो बनाउन गइरहनु भएको छ। उहाँ येशूलाई फेरि पुनः पठाउन गइरहनु भएको छ। परमेश्वरले आफ्ना पुत्रलाई भन्नुभयो, हेब्रू 11:13 पदमा, त स्वर्गीय दूतहरूमा कुन चाहिँलाई उहाँले कुनै बेला भन्नुभएको छ, तिमी मेरो दाहिने हाततिर बस, जहिलेसम्म म तिम्रो शत्रुलाई तिम्रो पाउको पाउदान्त ल्याउन। मित्र, परमेश्वर सम्पूर्ण ख्रिष्टको शत्रुहरूलाई उहाँको पाउको पाउदान मुनि ल्याउन गइरहनु भएको छ। विद्रोह कुनै यी दिनहरूमा पूरा हुन गइरहेको छ, समाप्त हुन गइरहेको छ। येशू पृथ्वीमा पूर्ण फर्की नहुन्जेलसम्म हामी देख्दछौ कि परमेश्वरको आत्मा भनिरहनु भएको छ, पुत्रलाई चुम्बन गर, नत्र त उहाँ रिसाउनुहुनेछ र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको क्रोध चाँडै नै दन्कनेछ, उहाँको शरण लिनेहरू सबै धन्यका हुन्। मित्र, परमेश्वरको कार्यक्रम र योजना स्पष्ट रूपले रेखाङ्कित गरिएको छ। उहाँ पृथ्वीबाट आफ्नो नाउँको खातिर मानिसहरूलाई अहिले बोलाइरहनु भएको छ, डाकिरहनु भएको छ। उहाँको संसारसँग दोस्रो कदम चाहिँ दाउदको लाइनको वंशको फेरि निर्माण गर्नु हो, स्थापित गर्नु हो। यसको मतलब उहाँले इसरायलमा दाउदको शासन पुनस्थापन गर्नुहुनेछ। 17 पदमा भनिएको छ, र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्न सकुन् र सबै अन्य जातिहरूले पनि जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्। आज उहाँ आफ्नो नाउँको निम्ति अन्य जातिहरूबाट मानिसहरू बोलाइरहनु भएको छ, तर त्यो दिनमा त्यहाँ अझ धेरै मानिसहरू परमेश्वर कहाँ फर्कनेछन्। त्यो चाहिँ चर्च वा मण्डलीले पृथ्वी छोडिसकेपछि स्थान लिनेछ। तिनीहरू ख्रिष्टको पृथ्वीमा स्थापित राज्यमा प्रवेश गर्नेछन्। पद 17 भनिएको छ, यस प्रकार लेखेको छ, र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्न सकुन् र सबै अन्य जातिहरूले पनि जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्। आज उहाँ आफ्नो नाउँको निम्ति अन्य जातिहरूबाट मानिसहरू बोलाइरहनु भएको छ, तर त्यो दिनमा त्यहाँ अझ धेरै मानिसहरू परमेश्वर कहाँ फर्कनेछन्। त्यो चाहिँ चर्च वा मण्डलीले पृथ्वी छोडिसकेपछि स्थान लिनेछ। तिनीहरू ख्रिष्टको पृथ्वीमा स्थापित राज्यमा प्रवेश गर्नेछन्। यहाँ भनिएको छ सत्र पदमा कि तिनीहरू परमप्रभु कहाँ फर्कनेछन्। यो चाहिँ परमेश्वरको योजना र कार्यक्रममा तेस्रो कदम हुनेछ। 18 पदमा भनिएको छ यो कुरा परमप्रभु भन्नुहुन्छ जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनु भएको छ, जो सृष्टिको आरम्भदेखि जानिएका छन्। मित्र याकुब आफ्नो निर्णयको निष्कर्ष निकालिरहेका छन्। उनी बुझ्दछन् कि परमेश्वर त्यहाँ निश्चित योजना छ परमेश्वरको जुन उहाँ पछि रहनु भएको छ, र अहिले याकुब आफ्नो निर्णय दिनेछन् अनि यो अति नै महत्वपूर्ण कुरा हो। 19-21 पदमा भनिएको छ यसकारण मेरो फैसला यो छ कि परमेश्वरतर्फ फर्कने अन्य जातिलाई हामी दुःख नदेऊ, तर तिनीहरूलाई यी कुरा लेखिदेऊ कि तिनीहरू प्रतिमा पूजाको अशुद्धताबाट अलग रहन्, व्यभिचारबाट, घोक्रो अठ्याएर मारेको पशुको मासु र रगतबाट अलग रहन्, किनकि आखिरमा पुस्तादेखि नै सरै पछि मूसाका व्यवस्थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक सभातमा पढिँदैछ। याकुबको फैसला यही थियो कि अन्य जातिहरूमाथि पनि परमेश्वरको महान योजना छ र तिनीहरूले खतना गर्न र यहुदी व्यवस्था मान्न आवश्यक छैन। अन्य जाति विश्वासीहरूलाई हामी दुःख नदिऊ भनेर याकुबले भने। उद्धार पाउनको निम्ति परमेश्वरले मानिसहरूलाई एउटा आवश्यकता मात्र देखाउनु भएको छ, अर्थात ख्रिष्टमा विश्वास। यसमा मानिसले कुनै अरू नियमहरू थप्नु हुँदैन। तर याकुबले अन्य जाति ख्रिष्टियनहरूलाई तीनवटा कुरा मान्नु भन्ने अनुरोध गरे। पहिलो, तिनीहरूले प्रतिमाको वा प्रतिमामा चढ़ाएको प्रसाद नखानु, सबै किसिमको स्त्री पुरूष सम्बन्धी अपवित्रताबाट अलग रहनु र ठिकसँग रगत नबोकाएको मासु नखानु। याकुबले यी तीनवटा कुराहरू मान्न किनभने त कारण यही हो कि अन्य जातिहरू र यहुदीहरू पूरा संगतिमा रहन आवश्यक थियो। अन्य जाति चलनहरूमध्ये स्त्री पुरूष सम्बन्धको अपवित्र व्यवहार गर्ने र अशुद्ध मासुहरू खाने कुरा यहुदीहरूलाई सबभन्दा घिनलाग्दो थियो। त्यसकारण यो सानो तीन कुरामा आपसमा कुनै मनमुटाव नहोस्, विरोध नहोस् भन्नको खातिर यो कानूनहरू, यो नियमहरू उनले दिए। मित्र, अन्य जातिहरू चलनहरूमध्ये स्त्री पुरूष सम्बन्धीको अपवित्र व्यवहार गर्ने, अशुद्ध मासुहरू खाने कुरा यहुदीहरूलाई सबभन्दा घिनलाग्दो थियो। त्यसकारण यो सानो तीन कुरामा आपसमा अबुझाइ नहोस् भन्नको खातिर यो नियमहरू दिइयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।